الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ما أصاب من مصيبة إلا بإذن الله، ومن يؤمن بالله يهدي قلبه. سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه، ربنا زدنا علما. تو ان آیات 11 سے 18 تک کی ہم بات کو مسائل پڑھ رہے ہیں، ترجمہ اور قرآن سے تفسیر ہم پہلے مکمل کر چکے ہیں. اس کا شاید ہم نے ابھی پورا ٹیکسٹ پڑھا نہیں ہے، تو اس ٹیکسٹ کو بھی پڑھ لیتے ہیں کیونکہ بیچ میں کافی لمبی ڈسکشنز ہو گئی تھیں، تو اس وجہ سے ہم اسی ایک آیت کے اوپر ہی شاید پچھلے دو کلاسز سے ہیں، جس میں اللہ تعالیٰ ارشاد فرماتے ہیں ما اصاب من مصیبت الا باذن اللہ ومن یؤمن باللہ یہدی قلبہ، یعنی کسی کو کوئی مصیبت اللہ کے اذن کے بغیر نہیں پہنچتی، اور جو شخص اللہ پر ایمان لاتا ہے اللہ تعالیٰ اس کے قلب کو ہدایت فرما دیتا ہے. ٹھیک ہے، قلب کو ہدایت فرما دینے کا مطلب یہ نہیں ہوتا کہ اس کو سارا علم حاصل ہو جاتا ہے کہ وہ کیا غلط کر رہا ہے، کیا صحیح کر رہا ہے، دین میں کیا فرائض ہیں، کیا واجبات ہیں، یہ اس کو پتہ نہیں لگ جاتا. ٹھیک ہے، خود بخود نہیں پتہ لگ جاتا کہ بس دل کے اندر القاء ہونا شروع ہو جائے، جیسا کہ ہم میں سے اکثر لوگ سمجھتے ہیں کہ بس میں چونکہ مسلمان ہوں تو بس مجھے پتہ ہے کہ مجھے کیا کرنا ہے، مجھے سب پتہ ہے کہ میں کیا کر رہی ہوں. رائٹ، یہ ایک ایٹیٹیوڈ ہے ہمارے یہاں بہت زیادہ کہ مجھے سب پتہ ہے، مجھے کسی سے پوچھنے کی ضرورت نہیں ہے، مجھے سیکھنے کی ضرورت نہیں ہے. تو یہ بالکل بھی اس کا مطلب نہیں ہے. یہاں پر مراد جو ہے یہدی سے کیا ہے، اگر آپ نے سے کوئی بتائے لفظ یہدی کا یہاں پر کیا ترجمہ بنتا ہے، کیا لفظ اردو میں ہم استعمال کرتے ہیں اس یہدی کے لیے، ہدایت کے لیے، اس کا کیا مطلب ہے اردو میں؟ یاد ہے کسی کو ہدایت کی کتنی قسمیں ہوتی ہیں، اور یہاں پر ان میں سے کون سی قسم مراد ہے؟ کسی کو کسی کو یاد؟ لکھ لیا کریں نا، اگر سامنے لکھا ہوتا تو جواب دے سکتی ہوں. جی، ہدایت سے یہاں پر کیا مراد ہے پھر؟ علم حاصل ہونا یہاں پہ ہدایت سے مراد ہے، یا یہاں پر کچھ اور مراد ہے ہدایت سے؟ کہ وہ اللہ تعالیٰ قلب کو ہدایت دے دیتا ہے، کیا مطلب قلب کو علم عطا فرما دیتا ہے؟ ایک بڑا آسان سا لفظ ہے جو کہ ہم لوگ بہت زیادہ استعمال کرتے ہیں اپنی بول چال کے اندر، دیندار لوگ بہت استعمال کرتے ہیں اس لفظ کو. توفیق، توفیق بھائی، کچھ لوگوں کے نام بھی ہوتے ہیں نا توفیق، تو اللہ تعالیٰ توفیق دے دیتے ہیں. صحیح ہے، توفیق کس چیز کی دیتے ہیں؟ اللہ تعالیٰ سیکھنے کی توفیق دیتے ہیں، اللہ تعالیٰ پوچھنے کی توفیق دیتے ہیں. صحیح ہے، اللہ تعالیٰ نیک لوگوں کی صحبت اختیار کرنے کی توفیق دیتے ہیں. ٹھیک ہے، پھر جب ہم وہ صحبت اختیار کرتے ہیں تب ہمیں سمجھ عطا ہوتی ہے. ٹھیک ہے، تو آپ کا سوال، آپ کا جواب غلط ہے. جب ہم صحبت اختیار کرتے ہیں نا پھر ہمیں سمجھ عطا ہوتی ہے، جب ہم سیکھنے کے لیے کسی کے پاس جاتے ہیں تب ہمیں سمجھ عطا ہوتی ہے. ٹھیک ہے، جب ہم پوچھتے ہیں تب ہمیں سمجھ عطا ہوتی ہے. صحیح ہے، تو یہاں پہ جو یہدی سے مراد ہے وہ ہے توفیق ملتی ہے. تو اگر ہم جا کے پوچھ ہی نہیں رہے کسی سے، اگر ہم کسی کی صحبت ہی اختیار نہیں کر رہے ہیں، تو پھر ہمیں سمجھ عطا نہیں ہوگی. ٹھیک ہے، तो अपने जोम में मुब्तला होने की ज़रूरत नहीं है कि जी मैं चूंकि ईमान वाली हूँ तो इस वजह से मुझे समझ भी हासिल हो गई है। नहीं, समझ हासिल करने के लिए कुछ और काम भी करने पड़ते हैं। और दूसरी बात ये कि अगर मैं किसी से जाके नहीं पूछ रही, अगर मैं किसी की सोबत अख्तियार नहीं कर रही, तो इसका मतलब ये है कि मेरे ईमान के अंदर कोई मेजर फॉल्ट है, मेरे ईमान में मेजर फॉल्ट है, मेजर प्रॉब्लम है मेरे ईमान के साथ। अगर मैं ईमान लेकर के आती हूँ ना, तो फिर अल्लाह ताला मुझे यकीनन तौफीक अता फरमाते। तो चूंकि अल्लाह नहीं तौफीक अता फरमा रहे हैं, तो इसका मतलब ये है कि मैं अभी ईमान ही सही तरह से नहीं लेकर के आया हूँ, मेरे ईमान में नुक्स है। ठीक है, तो उस ईमान को फिर करेक्ट करने की कोशिश करनी चाहिए, फिक्र करनी चाहिए कि भाई क्या नुक्स है मेरे ईमान के अंदर। तो मतलब ये है कि ये अमर तो अपनी जगह एक यकीनी हकीकत है कि अल्लाह ताला के इज़्ज़त व मशीयत के बगैर कहीं कोई जर्रा भी नहीं हिल सकता। अल्लाह के इज़्ज़त के बगैर ना कोई किसी को नुकसान व तकलीफ पहुंचा सकता है, ना नफा और राहत। मगर जिस शख्स का अल्लाह पर उसकी तकदीर पर ईमान नहीं होता, मुसीबत के वक्त उसके लिए करार व सुकून का कोई सामान नहीं होता। ठीक है भाई, सारे ईमान वाले हैं ना, आप लोग तो माशाल्लाह बहुत नेक हैं, समझदार हैं, सब कुछ है आपके पास। ठीक है, लेकिन अपने इर्द गिर्द नजर दौड़ाएं, है ना, जो आपके पड़ोसी में हैं, तो आप उनको काफिर कह सकती हैं, जिनका नाम मोहम्मद है, जिनका नाम आयशा है, जिनका नाम खदीजा है, जिनका नाम मरियम है, लेकिन वो हिंदुओं जैसी जिंदगी गुजार रहे हैं, वो जो है वो बिल्कुल ही ना उनके यहाँ पर्दा है, ना कुरान का कोई ताल्लुक है उनसे, ना उनका जो है वो नमाज पढ़ते हैं, ना जो है वो मस्जिद जाते हैं, ना कुछ करते हैं, है? तो लेकिन आप उनको काफिर तो नहीं कह सकते ना, वो हिंदू तो नहीं कह सकते, उनको मुसलमान ही है ना। तो भाई क्या प्रॉब्लम है उनके साथ, फिर क्यों वो नमाज नहीं पढ़ते है? अपनी बात तो छोड़े, हमारे अपने गुनाह तो हमें नजर नहीं आते, दूसरों के तो नजर आते हैं ना, राइट? दूसरों के गुनाह तो नजर आते हैं ना, तो अब सवाल करना चाहिए ना कि भाई दूसरे जो इस किस्म की गुनाहगार जिंदगी गुजार रहे हैं, तो व्हाट इज द प्रॉब्लम, क्या मसला है फिर उनके साथ? ठीक है, तो वो मसला यही होता है कि असल में हमने ईमान सही तरह से लाया ही नहीं होता। ठीक है, इसी वजह से जो है ना वो तौफीक नहीं मिल रही होती कि दीन को सीखें। सही है, तो जब दूसरों के बारे में हम क्लियर हो जाएं कि हाँ भाई ये प्रॉब्लम है, ठीक है, कि वो जो नेकी की जिंदगी नहीं गुजार रहे हैं, गुनाहों से नहीं बच रहे हैं, तो उसकी वजह ये है कि ईमान में कोई प्रॉब्लम है। ठीक है, तो फिर ना उसी चीज को हम अपने ऊपर भी मुंतबिक करके देख लें। ठीक है, कि भाई मैं भी तो किसी से जाकर के नहीं पूछ रही ना, मैं भी तो जो है वो सीखने का काम नहीं कर रही हूँ, तो इसका मतलब ये है कि मेरे भी ईमान के अंदर कुछ प्रॉब्लम है, कि मुझे क्यों नहीं तौफीक मिल रही पूछने की और नेकी की। खैर, तो फरमाया कि अल्लाह के इज़्ज़त के बगैर ना कोई किसी को बड़ा को नुकसान और तकलीफ पहुंचा सकता है, ना नफा और राहत। मगर जिस शख्स का अल्लाह पर उसकी तकदीर पर ईमान नहीं होता, मुसीबत के वक्त उसके लिए करार और सुकून का कोई सामान नहीं होता। तो अल्लाह पर ईमान तो माशाल्लाह हम सब का होता है ना, लेकिन अल्लाह के बाद फिर और भी तो बहुत सारी चीज़ें होती है ना। ठीक है, अल्लाह ताला के बाद अल्लाह के रसूल पर ईमान लाना होता है, कयामत पर ईमान लाना होता है, और फरिश्तों पर ईमान लाना होता है, और तकदीर पर ईमान लाना होता है। तो हम लोगों का इन सब चीज़ों के ऊपर ईमान नहीं होता है। ठीक है, तकदीर के ऊपर तो बहुत ही कम लोगों को तकदीर के ऊपर ईमान होता है। ठीक है, इस वजह से मुसीबत के वक्त हम अल्लाह अल्लाह तो फिर भी चलो कर लेते हैं। ठीक है, कुछ हम कलमात इस तरह के पढ़ लेते हैं, लेकिन ना हम अपने आप को हवाले नहीं कर पाते हैं अल्लाह ताला के। ठीक है, तो इस वजह से ना जो अजाला मुसीबत के लिए हम सिर्फ हाथ पैर मार रहे होते हैं, जबकि हमारे दिल का हाल जो होता है वो अच्छा खासा खराब हो चुका होता है। उसकी वजह यही होती है कि हमारा जो है ना वो चंद चीज़ों पर ईमान होता है और बाकी चीज़ों पर ईमान नहीं होता है, बखिलाफ मोमिन के। तो यहाँ पर मोमिन से मुराद जो नाकिस ईमान वाला नहीं होता, बल्कि कामिल ईमान वाला मोमिन होता है। ठीक है, तो यहाँ पर उस कामिल ईमान वाले मोमिन का जिक्र है कि बखिलाफ मोमिन के जिनका कि जिसका तकदीर इलाही पर ईमान। ठीक है, यानी सिर्फ अल्लाह की जात पर ईमान नहीं है, सिर्फ जो है वो रसूल के ऊपर या कुरान के ऊपर ईमान नहीं, बल्कि तकदीर पर भी ईमान। ये सारी चीजें ईमान के जुज है ना, सारे ईमान के शोबे हैं ना, तो उसका तकदीर पर भी ईमान इलाही है, तो यानी तकदीर पर भी ईमान है। अल्लाह ताला उसके कल्ब को उस पर मुतमइन कर देता है कि जो कुछ हुआ अल्लाह ताला के इज़्ज़त और मशीयत से हुआ, जो कुछ मुसीबत मुझे पहुंची वो पहुंचनी ही थी, उसको कोई ٹلا نہیں سکتا، اور جس مصیبت سے نجات ہوئی وہ نجات ہونا ہی تھی، کسی کو مجال نہیں جو اس مصیبت کو مجھ پر ڈال دے۔ اس ایمان و اعتقاد کے نتیجے میں اس کو آخرت کے ثواب کا وعدہ بھی سامنے ہوتا ہے، جس سے دنیا کی بڑی سے بڑی مصیبت آسان ہو جاتی ہے۔ ٹھیک ہے، تو یہ جو مومن ہوتا ہے نا، اس مومن کی پہچان کیا ہوتی ہے کہ یہ بڑوں کی مان کر کے چلتا ہے، ٹھیک ہے، یہ بڑوں سے پوچھتا ہے اور وہ جو اس کو بتاتے ہیں وہ ان کی اطاعت کرتا ہے۔ ٹھیک ہے، یہ پہچان ہوتی ہے کامل مومن کی۔ ٹھیک ہے، کامل مومن کی صرف یہ پہچان نہیں ہوتی کہ وہ انٹلیکچولی بس کسی چیز کے اوپر کنونس ہو جائے، بلکہ کامل مومن کی پہچان کیا ہوتی ہے کہ وہ اطاعت کرنے والا۔ ٹھیک ہے، اطاعت کے بغیر کامل مومن نہیں بن سکتا، اطاعت کے بغیر کامل مومن نہیں بن سکتا۔ اس بات کو ذرا اپنے ذہن میں کلیئر کرنے کی ضرورت ہے، کیونکہ ہم اس بات سے بالکل یعنی ناواقف ہیں، یا ہم اس بات کو بالکل ایڈمٹ نہیں کرتے، ایکسیپٹ نہیں کرتے اس بات کو کہ اطاعت کے بغیر میں کامل مومن نہیں بن سکتی، یہ ہم ماننے کے لیے تیار نہیں۔ ٹھیک ہے، تو یاد رکھیں کہ یہ قرآن کے اندر جو اتنے سارے احکامات دیے گئے ہیں نا، تو ان احکامات کی جب تک اطاعت نہیں کریں گے تو اس وقت تک کامل مومن نہیں بن سکتے۔ ٹھیک ہے، اور جب تک کامل مومن نہیں بن سکتے، جب تک کامل مومن نہیں بن سکتے تو اس وقت تک جو ہے نا یہ والی کیفیات جو لکھی ہوئی ہے نا ادھر، یہ اس وقت تک حاصل نہیں ہو سکتی۔ ٹھیک ہے، کسی کو کوئی سوال ہو اس کے اوپر تو پوچھا کریں۔ آگے فرماتے ہیں، یا ایھا الذین آمنوا ان من ازواجکم و اولادکم عدوا لکم فاحذروہم، یعنی اے مسلمانوں، تمہاری بعض بیویاں اور اولاد تمہارے دشمن ہیں، ان کے شر سے بچتے رہو۔ ترمذی اور حاکم وغیرہ نے، یعنی یہ حدیث کی بہت مستند کتابیں، ترمذی شریف کا تو شمار ہوتا ہے صحیح ستہ میں، اور جو مستدرک حاکم ہے اس کا اگرچہ کہ صحیح ستہ میں شمار نہیں ہوتا، لیکن اس کے اندر بہت بڑی تعداد میں صحیح حدیثیں موجود ہیں۔ ٹھیک ہے، ایسا نہیں ہے کہ یعنی بالکل ہی اس میں ضعیف حدیثیں وغیرہ شامل کی ہوئی ہیں، بلکہ ضعیف بھی ہیں اور صحیح حدیثیں بھی بہت ساری ہیں۔ تو ان دونوں نے بسند صحیح، یعنی اس یعنی یہ والی جو حدیث ہے نا، جو کہ حاکم میں بھی موجود ہے اور ترمذی میں موجود ہے، یہ صحیح حدیث ہے۔ بسند صحیح حضرت ابن عباس رضی اللہ تعالیٰ عنہ سے نقل کیا ہے کہ یہ آیت ان مسلمانوں کے بارے میں ہے کہ جو میں نازل ہوئی، جو حضرت ہجرت مدینہ کے بعد مکہ مکرمہ میں داخل اسلام ہوئے اور ارادہ کیا کہ ہجرت کر کے آن حضرت صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہو جائیں، مگر ان کے اہل و عیال نے ان کو نہ چھوڑا کہ ہجرت کر کے چلے جائیں۔ ٹھیک ہے، تو ایسے بھی لوگ تھے، آپ صلی اللہ علیہ وسلم ہجرت کر کے چلے گئے مدینہ منورہ، لیکن یہ بعد میں مسلمان ہوئے، ان کو بعد میں خیال آیا ہوگا، افسوس ہوا ہوگا، یا ان کو بات سمجھ میں آ گئی ہوگی، تو یہ مسلمان ہو گئے، لیکن گھر والوں نے ان کو نہیں چھوڑا۔ اچھا، اور یہ زمانہ وہ تھا کہ مکہ مکرمہ سے ہجرت کرنا ہر مسلمان پر فرض تھا، یعنی جس طرح سے ہمارے اوپر نماز فرض ہے نا، اسی طرح سے اس زمانے میں ان لوگوں کے اوپر ہجرت فرض تھی۔ پھر بعد میں یہ فرض جو ہے وہ ختم ہو گیا تھا، کیونکہ مکہ مکرمہ فتح ہو گیا۔ جب مکہ مکرمہ فتح ہو گیا تو یہ جو ہجرت تھی مکہ مکرمہ سے مدینہ منورہ، اس کی فرضیت منسوخ ہو گئی۔ قرآن کریم کی آیت مذکورہ میں ایسی بیوی اور اولاد کو انسان کا دشمن قرار دیا اور ان کے شر سے بچتے رہنے کی تاکید فرمائی، کیونکہ اس سے بڑا دشمن انسان کا کون ہو سکتا ہے جو اس کو ہمیشہ ہمیشہ کے عذاب اور جہنم کی آگ میں مبتلا کر دے۔ ٹھیک ہے، تو کیا مطلب اس کا کہ فرض سے روکنے والا جو شخص ہوتا ہے نا، وہ آپ کا دوست نہیں ہو سکتا۔ ٹھیک ہے، فرض، فرائض سے۔ ٹھیک ہے، یہاں پر ہجرت والا فرض مراد تھا، لیکن اب اس آیت کی عمومیت جو ہے نا، یہ قیامت تک جاری ہے۔ یہ نہیں کہ بس اس وقت بس ایک سچویشن تھی، ہجرت والی سچویشن، تو اب چونکہ ہجرت کا معاملہ ختم ہو گیا تو اب اس آیت کا حکم بھی منسوخ ہو گیا۔ نہیں، یہ آیت جو ہے وہ منسوخ آیتوں میں سے نہیں ہے، بلکہ اس کا حکم جاری ہے۔ جو بھی جب کبھی بھی کسی کو فرض سے روکے گا، وہ اس کا دشمن ہوگا۔ है, इसको समझना तो हमारे लिए मुश्किल नहीं है इसके कॉन्सेप्ट को, लेकिन अप्लाई करना बड़ा मुश्किल काम है। वो कैसे कि भाई माँ बाप जो होते हैं वो अपनी औलाद को फर्ज से रोकते हैं, राइट, और अपने आप को बिल्कुल कहते हैं कि हम हमसे बड़ा खैरख्वाह कौन हो सकता है हमारी औलाद का, हालांकि वो फर्ज से रोक रहे होते हैं। ठीक है, क्या फर्ज से रोक रहे होते हैं माँ बाप, जरा आप लोग थोड़ा बताएं, जरा आप लोगों की तरफ से भी इनपुट होना चाहिए। माँ बाप औलाद को किन फराइज से रोकते हैं हमारे मुआशरे के अंदर, इंडियन पाकिस्तानी मुआशरे में उमूमी तौर पर? जी सो कॉल्ड मोहब्बत करने वाले माँ बाप अपनी औलाद को किन फराइज से रोकते हैं हमारे मुआशरे में? देवर से पर्दा। जी सही फरमाया आपने, देवर से पर्दे से रोकते हैं, ये एक चीज हो गई। पर्दा, हाँ पर्दा वैसे खवातीन के लिए चूंकि फर्ज है तो आपको सबसे ज्यादा इसी से वास्ता पड़ता होगा कि अल्लाह ना करे किसी के घर में ऐसा माहौल हो कि माँ बाप या शौहर या कोई पर्दे से रोकता हो, लेकिन हैं ऐसे बहुत सारे लोग हैं, हमें बताते हैं अपने घर के हालात कि जी पर्दा नहीं करने दिया जाता उनको, लेकिन ये वाहिद फर्ज तो नहीं है ना जिससे कि हमारे मुआशरे में रोका जाता है, और भी तो कुछ होंगे ना, और कौन सा फर्ज है जिससे कि रोकते हैं हमारे यहाँ बहुत ज्यादा? एक दो और बता दें बस, फिर आगे चलेंगे इंशाल्लाह। असल में कुछ और भी गुनाह ऐसे हैं जिसमें कि हम दीनदार लोग ना बहुत ज्यादा मुतला होते हैं लेकिन वो हमें नजर नहीं आ रहे होते। ठीक है, तो दीनदारों के नजदीक पर्दा तो फर्ज हो जाता है, लेकिन बाकी भी तो फर्ज होते हैं ना जो कि वो नहीं कर रहे होते हैं। नेक लोगों से राबता नहीं करने देते कि बच्चे मौलवी बन जाएंगे। हाँ ये भी एक फर्ज के दर्जे में आता है। ठीक है, यानी नेकों की सोहबत इख्तियार करना जो है ना, उनकी अतात में आ जाना। सोहबत इख्तियार करने का मतलब खाली ये नहीं होता कि बस जाकर के बैठो और वहां से उठ करके आ जाना, कुछ उनकी किसी बात पे अमल करने की जरूरत नहीं है। ठीक है ना, ऐसे भी हमारे यहाँ होता है कि भाई जहाँ नहीं, मस्जिद के माहौल में जाना चाहिए, मस्जिद बहुत अच्छी चीज होती है। मस्जिद जो है ना वहाँ पे बच्चों को, हमारे कुछ खवातीन तो अपने बच्चों की समझती हैं कि पूरा दिन जो है ना वो सिर्फ मस्जिद चले जाना है बस। ठीक है, बस मस्जिद जाए मेरा बेटा, और अगर मस्जिद नहीं जा रहा तो फिर सारा मामला उसका खराब है। हालांकि ऐसा नहीं है, बिल्कुल भी ऐसा नहीं है। ठीक है, कि मस्जिद ही सारा का सारा दीन है। भाई मस्जिद सारा का सारा दीन कैसे हो गया? मस्जिद में कोई अमल हो रहा होगा, कोई सिखाने वाला होगा, तब वो दीन सीखेगा। खाली मस्जिद के चक्कर काटने से कोई थोड़ी उसका दीन आ जाएगा। ठीक है, तो दीन का इल्म सीखने के लिए चाहे मस्जिद जाना पड़े, चाहे किसी शेख की खानकाह में जाना पड़े, किसी चाहे किसी की क्लास में जाना पड़े। ठीक है, तो दीन तो वहां से आएगा ना, ये खाली मस्जिद की इमारतों से दीन नहीं आता। ठीक है, मस्जिद की इमारत की अपनी फजीलत है, उस फजीलत का कोई इनकार नहीं कर रहा। ठीक है, लेकिन कामिल दीन मस्जिद में नहीं मिलता। ठीक है, तो फिर वो क्या कहते हैं, वो रोकते हैं कि जा करके बैठ करके ना बस वहां पे से वापस आ जाना, और किसी की कोई बात सुनने की जरूरत नहीं है। तो ये जो सोहबत इख्तियार करना है ना बुजुर्गों की, इसको फर्ज करार दिया, क्योंकि इसके बगैर जो है ना इंसान शैतान से नहीं बच सकता और दीन का इल्म हासिल नहीं कर सकता, जो कि फराइज का इल्म, दीन का फर्ज इल्म हासिल करना इंसान के ऊपर फर्ज है। तो जब आप उलमा से दूर रखेंगे अपनी औलाद को, तो आप एक्चुअली अपने औलाद को फराइज सीखने से दूर रख रहे हैं। ठीक है, तो ये आप उनकी दुश्मनी कर रहे हैं। जो भी अनम्यूट हुआ हुआ प्लीज उनको म्यूट कर दें। दाढ़ी नहीं रखने देते, दाढ़ी भी जो है वो भी वाजिब ही करार दिया ना अक्सर, यानी उलमा की अक्सरियत नहीं, लेकिन दाढ़ी के में चूंकि काफी सारी तफसील आ जाती है, तो इस वजह से ना हम यहाँ पर ये इस तरह की वाजिबात को जो है ना वो यहाँ पे आपसे नहीं पूछ रहे हैं। हम बिल्कुल क्लियर फर्ज, जिसमें कि कोई शको शुबे की कोई गुंजाइश नहीं होती, जिसके अंदर कोई तफसील नहीं है, हम उसकी बात कर रहे हैं। ऐसा कोई फर्ज बताएं, दावत और तबलीग करना हर एक का फर्ज नहीं होता। ठीक है, तो इस वजह से उसको भी यहाँ से निकाल दें, ये मेरे सवाल का जवाब नहीं है। दावत तबलीग करना हर एक पे फर्ज नहीं होता। ठीक है, दीन का इल्म सीखना वो भी फराइज का इल्म सीखना फर्ज होता है। ठीक है, तो अगर फराइज के अलावा किसी चीज से वालदैन रोक रहे हैं तो वो इसमें नहीं शामिल, वो मेरा जवाब नहीं है, ठीक है, मेरे सवाल का जवाब वो नहीं है। ओके, तो फराइज, ठीक है, फराइज में से एक बहुत बड़ा फर्ज, बल्कि यही सबसे बड़ा फर्ज भी कह सकते हैं उसको, ठीक है, सच बोलना, झूठ ना बोलना। हमारे वालदैन में से बहुत सारे ना, ये हमारा कल्चर का हिस्सा है, इंडियन पाकिस्तानी खास तौर पे कल्चर, बाकी अरबों की मैं बात ही नहीं कर रहा हूँ, ये भी ये नहीं है कि अरब जो है बड़े नेक साले परहेजगार बने हुए सारे के सारे, नहीं, हम अपने कल्चर की बात कर रहे हैं, ठीक है। हमारे यहाँ जो है ना, सच बोलना जो है ना, उसको फराइज में शामिल नहीं किया जाता, ठीक है। तो वालदैन जो है वो ऐसे बच्चों का जहन बनाते हैं, ऐसे बच्चों को जो है वो हुक्म दे देते हैं कि यानी झूठ बोलने का हुक्म, ठीक है। तो ये जो जो शख्स भी किसी को झूठ बोलने का हुक्म दे रहा हो तो वो उसका दुश्मन, उसका दोस्त नहीं हो सकता, वो उसका दुश्मन, ठीक है। तो ये बहुत ही बड़े बड़े फराइज होते हैं कि जिनको कि हमारे यहाँ रोका जा रहा होता है। नमाज पढ़ने में भी माने होते हैं दाढ़ी, हाँ, नमाज पढ़ने में माने होते हैं जो कि बहुत ही दुनियादार घराने होते हैं, तो वहां पर नमाज भी पढ़ने के ऊपर फिर मना करना शुरू कर देते हैं। लेकिन आमतौर तो पर ऐसा देखा नहीं गया कि नमाज पढ़ने से वालदैन रोकते हो, क्योंकि उनका नमाज, बच्चों के नमाज पढ़ने से ना वालदैन का कुछ जाता नहीं है, कोई उनको ना वो दुनियावी नुकसान नजर नहीं आ रहा होता, तो इस वजह से नमाज पढ़ने में ना वो बर्दाश्त कर जाते हैं नमाज के हद तक, ठीक है। मसला जो है ना वो आगे जाता है, जब वो बच्चा सच बोलने की कोशिश कर रहा होता है तब जो है ना फिर वो दमड़ी दमड़ी जानी शुरू होती है ना, और दमड़ी जाने के लिए तो कोई तैयार नहीं होता, ठीक है। तो इस वजह से सच की मुखालफत करते हैं, और जो दोस्तियां और एक तफरी मजे मजे का जो एक माहौल बनाया होता है, ठीक है, वो माहौल जो होता है वो पर्दे से मुतासिर हो रहा होता है, ठीक है। पर्दा करेंगे तो फिर वो जो हल्ला गुल्ला वाला जो माहौल है ना, वो हल्ला गुल्ला वाला माहौल मुतासिर हो जाएगा हमारे खानदान का, ठीक है। तो इस वजह से पर्दे से रोकते हैं, ठीक है। गइबत करने से नहीं रोकते, ठीक है, लेकिन सवाल तो ये नहीं था, सवाल था कि किससे रोकते हैं। तो आगे चलें कि हजरत अता बिन अबी रबाह रहमतुल्लाह अलैह की रिवायत ये है कि ये आयत औफ बिन मालिक अशजई के बारे में नाजिल हुई, जिनका वाकया ये था कि ये मदीना मुनव्वरा में मौजूद थे, और जब किसी गजवा व जिहाद का मौका आता तो जिहाद के लिए जाने का इरादा करते थे, मगर उनके बीवी बच्चे फरियाद करने लगते कि हमें किस पर छोड़कर जाते हो, ये उनकी फरियाद से मुतासिर होकर रुक जाते थे, ठीक है। तो ये नहीं है कि इनका खुद ही इरादा नहीं होता था, लेकिन बीवी बच्चे इस तरीके से होते हैं ना, गले पड़ जाते हैं, लटक जाते हैं बिल्कुल, ठीक है, कि आप हमें किसके हाल किसके रहमो करम पे छोड़ के जा रहे हैं, और क्या हमारा क्या बनेगा अगर आपको कुछ हो गया। तो इतना ज्यादा जब कोई करता है ना, तो फिर अच्छा खासा नेक इंसान भी जो है ना, उसके भी इरादे जो है वो मुजमहल हो जाते हैं, ठीक है ना, उसके पैरों में भी जो है वो बेड़ियां पड़ जाती हैं, ठीक है। तो इनके ईमान में कोई खराबी नहीं थी, लेकिन जब इस तरह के हालात पैदा हो जाएं तो फिर यानी बहुत मुश्किल हो जाती है नेकी करना, तो ये फिर रुक जाते थे। तो अल्लाह ताला का फिर सराहतन हुक्म भी आ गया, ठीक है, ये जो ऐसे बीवी बच्चे जो हैं ये तुम्हारे दुश्मन हैं, तो उनसे तुम अपने आप को बचा के रखो। तो अब इसका हल क्या है कि जैसे बीवी बच्चे आपसे लटक रहे हैं, सही है बिल्कुल, कि भाई आप तो आप हमें कहाँ छोड़ के जा रहे हैं, वो टस पे बहाना शुरू कर दें, वो रोना शुरू कर दें, वो जो है चिल्लाना शुरू कर दें, तो बंदा तो फिर आगे नहीं बढ़ सकता, ठीक है। तो आप करें तो क्या करें, ये जो अल्लाह ताला का हुक्म है फाहजरू, ठीक है, कि इनसे तुम बचो, तो इस हुक्म के ऊपर अमल करने के लिए उसको क्या हिकमत अमली अपनानी चाहिए, ठीक है, कि बीवी बच्चों का ये एटीट्यूड उसको ना रोक सके, ठीक है। उसके लिए कुछ हिकमत अमली के तौर पर क्या किया जा सकता है, कोई बताए इसमें? कि जब ऐसी सिचुएशन किसी के घर में होती हो कि उसके घर के अफराद उसको फर्ज से रोक रहे हो, जैसे यहाँ पर जिहाद से रोक रहे थे, जिहाद फर्ज था इनके ऊपर, तो भी बच्चे रोक रहे थे, उसी तरीके से पर्दा, ठीक है, पर्दा फर्ज होता है और घर के दूसरे अफराद जो होते हैं वो रोक रहे होते हैं, सही है। तो अब क्या करें फिर इसका, व्हाट इज द सोल्यूशन, कोई बताएगा इसके ऊपर क्या सोल्यूशन है इसका? अपने भी बच्चों के जहन बनाना पड़ेगा, पड़ता है, ठीक है, ये एक सोल्यूशन है, सही है, बिल्कुल, आपने यानी अच्छा जवाब दिया है, बेशक सही भी हो सकता है लेकिन अच्छा जवाब दिया आपने कि जहन साजी जो है ना वो पहले से करनी होगी, ओके, ताकि जब ऐसी कोई नौबत आए तो वो आपके रास्ते की रुकावट ना बने, ठीक है। लेकिन अगर रुकावट बनने वाले लोग बीवी बच्चे, बीवी बच्चों के अलावा हों, ठीक है भाई, बीवी बच्चे जो होते हैं, बच्चे तो चले आपसे छोटे ही होते हैं, और बीवी भी जो होती है वो यानी आपकी रईयत में ही होती है ना, आपके आपके यानी मर्द से जो है वो उसका कम दर्जा होता है इस लिहाज से, ठीक है, कि वो मर्द को जो है कवामून बनाया है और मर्द को जो है वो घर का बड़ा बनाया है, तो बीवी जो होती है वो उसके ताबे होती है या होनी चाहिए कम से कम, सही है। तो इसमें तो फिर आप उनकी जहन साजी की मेहनत करें, राइट, कर भी सकते हैं आप उनकी जहन साजी की मेहनत, लेकिन अगर आपकी रुकावट जो है आपके माँ बाप हों, अगर आपकी रुकावट जो है वो आपके चचा हों, आपके ताया हों, आपके जो है वो कोई और खानदान के बड़े हों जो कि आपसे हर लिहाज से ज्यादा सीनियर हैं आपसे, तो उनकी जहन साजी करना जो है ना ये ऑलमोस्ट इम्पॉसिबल होता है, ठीक है। तो उसका जवाब दें कि उस मामले में बंदा क्या करे, नरमी से समझाएं उन बड़ों को, नरमी से समझाएं, अच्छा, लेकिन वो ऐसे हैं कि जो कि आपको इस काबिल ही नहीं समझते कि आपकी कोई बात को समझे, आपकी बात को सुने, तो ऐसे सिचुएशन बहुत ज्यादा होती हैं। मकसद ये है कि आपने अमल तो करना है ना फर्ज के ऊपर, ठीक है, आप किसी भी बड़े के हुक्म की वजह से फर्ज को नहीं छोड़ सकते, ठीक है। तो अब आपके लिए कैसे आसानी हो फर्ज पे अमल करना, अल्लाह से दुआ करना, हाँ अल्लाह ताला से दुआ भी करनी चाहिए, ठीक है, ये भी अच्छा जवाब है, नरमी से समझाना ये भी एक जवाब है कि भाई कोशिश करके देख लें, नरमी से उनको समझा के देख लें, ठीक है, लेकिन वो मानने के लिए तैयार ही नहीं है, तो फिर क्या करें भाई, अल्लाह ताला से दुआ करें, बेशक सबसे पहले बल्कि अल्लाह ताला से दुआ करनी चाहिए, जहन साजी करने से भी पहले अल्लाह से दुआ करनी है, लेकिन हम जो पूछ रहे हैं वो तो हम दवा के दर्जे में पूछ रहे हैं, दवा के, दवा क्या करें इसका। तो देखें बेशक ये सारे काम हमें करने हैं, जहन साजी के ऊपर भी मेहनत करनी है, नरमी से, इवन बड़ों को भी नरमी से समझाने की कोशिश करनी है, ठीक है, और अल्लाह ताला से दुआ तो करनी ही है, लेकिन अमल तो हमने करना ही है ना, तो उस अमल को इंश्योर करने के लिए कि हम कहीं अमल से रुक ना जाएं, उसके लिए क्या करना होता है, उसके लिए जो है ना वो जो अल्लाह वाले होते हैं ना, जिनको नेक लोग कहा जाता है, अल्लाह वाले कहा जाता है, जहां से कि हमें दीन की समझ हासिल हो रही होती है, जहां से कि हम दीन सीख रहे होते हैं, हमें उनके साथ ताल्लुक को मजबूत बनाना होता है, अपने ताल्लुक को मजबूत बनाना होता है, इसको कहते हैं निस्बत को मजबूत बनाना भी कहते हैं इसको, ताल्लुक इज इक्वल टू निस्बत, निस्बत को और ताल्लुक को मजबूत बनाना, जितना आपका ताल्लुक वहां मजबूत होगा ना उतना आपके लिए अमल करना आसान होगा, ठीक है, और जितना आपका ताल्लुक कमजोर होगा तो उतना ही आपके लिए अमल करना मुश्किल होगा। इसकी सादा सी मिसाल है कि खुदा ना खास्ता किसी का बच्चा जो है ना वो बुरे दोस्तों के साथ उसका ताल्लुक मजबूत हो जाए, बुरी दोस्तियां लग जाए, ठीक है ना, अब पूरा का पूरा घराना जो है वो नेक है, दीनदार है, फराइज पर अमल करने वाला है, ठीक है, लेकिन बच्चा या बच्ची की दोस्ती जो है ना वो लग गई है फासिक फाजर किस्म के लोगों के साथ, ठीक है ना, अब आप उसको नेक बना के दिखाएं जरा, इस बच्चे को या इस बच्ची को अब आप नेक बना के दिखाएं, ठीक है ना? आप अपना सर पीट लेंगी, राइट? आप अपना यानी हमारे यहाँ मुहावरे होते हैं, मिट्टी पलीद कर लेंगी, ठीक है? लेकिन उस बच्चे ने जो है ना वो नेक नहीं बन करके देना। भाई क्यों? पूरा खानदान नेक है, पूरा घर का माहौल नेक है, आप नेक हैं, आपके शौहर नेक हैं, सब कुछ ही अच्छा है, तो ये बच्चा क्यों नहीं बात मान करके दे रहा है, ठीक है ना? क्यों नहीं आप जो जिस काम से उसको रोक रही हैं वो क्यों नहीं रुक रहा? जो काम करने के लिए कह रही हैं वो क्यों नहीं कर रहा? भाई उसका ताल्लुक मजबूत बना हुआ है उस जगह जहां पर ये वाले काम नहीं होते हैं, वहां इसका ताल्लुक मजबूत बना हुआ है, ठीक है ना? तो जब तक वो ताल्लुक मजबूत है ना, अब आप कुछ नहीं कर सकते। बिल्कुल इसी चीज को आप उलट दें, इसी मामले को आप उलट दें कि घर का माहौल बहुत खराब है, घर का माहौल पर्दे के खिलाफ है और नमाज के खिलाफ है और सच के खिलाफ है और सबके खिलाफ है, ठीक है? लेकिन अगर आपका जाती ताल्लुक नेकों के साथ बन चुका है ना और वो मजबूत हो चुका है, अब ये घर का माहौल आपको मुतासर नहीं कर सकेगा, ठीक है? अब कोई आपके रास्ते में रुकावट नहीं बन सकेगा। आप किसी ना किसी तरीके से अमल करके दिखाएंगे, आप किसी ना किसी तरीके से ना आप अमल कर जाएंगी, फर्ज के ऊपर अमल कर जाएंगी, गुनाह से जो है ना वो बच जाएंगी, ठीक है? और अल्लाह ताला की मदद, जो आपकी दुआओं की वजह से अल्लाह ताला की मदद भी इसमें किसी ना किसी तरीके से आएगी, ठीक है? तो अपना माहौल बदलना जो है ना, ये हर एक के नहीं, हर एक के लिए मुमकिन नहीं होता। एक औरत किसी घर में रहती है, वो अपना माहौल नहीं बदल सकती, ठीक है ना? स्लोली स्लोली मेहनत बेशक करेगी और बहुत लंबा अरसा उसको लगेगा माहौल के बदलने में, लेकिन फर्ज तो भाई रोजाना करना होता है ना, पर्दा तो रोजाना करना होता है ना। ये कोई थोड़ी कि 10 साल में जाके जब माहौल बदलेगा तब मैं फर्ज पे अमल करूंगी। फर्ज पे तो आपने अभी अमल करना है, ठीक है? तो अभी अमल करना है ना, तो उसके लिए आप घर के माहौल बदलने का इंतजार नहीं कर सकती। उसके लिए आपको क्या करना है, आपने अपनी निस्बत मजबूत करनी है, और इस निस्बत मजबूत करने से ना आपको कोई नहीं रोक सकता। इसलिए कि निस्बत मजबूत करने का मतलब ये नहीं होता कि अब आप किसी के यानी घर से भाग जाएं और किसी के घर में जाकर के बैठ जाएं, ये निस्बत मजबूत हो गई। नहीं, आपको कोई भागने की जरूरत नहीं है, आपको किसी के साथ जो है वो जाकर के रहने की जरूरत नहीं है, ठीक है ना? ये तो एक रूहानी रिश्ता होता है, ठीक है ना? ये तो आपकी तलब के ऊपर डिपेंड करता है, ये तो आपके यानी इखलास पे डिपेंड करता है, ये तो आपकी जो उन्होंने आपको मामूलात बताए करने के लिए, उन मामूलात के करने के ऊपर डिपेंड करता है। अगर आप मामूलात करेंगी, अगर आप इखलास के साथ जितना आपके लिए मुमकिन हो उतना आप कोशिश करेंगी, आपकी निस्बत मजबूत होती चली जाएगी, ठीक है ना? तो उसी माहौल में रहते हुए ना अपना एक रूहानी माहौल बनाना होता है। फिजिकल माहौल आप नहीं बदल सकती अपना, लेकिन अपने अपना अंदरूनी माहौल तो आप बदल सकते हैं ना, जो कि आपके अपने कंट्रोल में होता है, ठीक है? फिर बच्चों को किस तरह से समझाएं, बच्चों का जो वहां पे ताल्लुक बना हुआ है ना, आपको उस ताल्लुक को तोड़वाना है, ठीक है? उस ताल्लुक को आपने तोड़वाना है, सही है? तो अब उस ताल्लुक को कैसे तोड़वाएंगे? जाहिर है सबसे पहले दुआ करेंगे कि अल्लाह मेरे उस बच्चे का जो खराब ताल्लुक बन गया है ना, अल्लाह उस ताल्लुक को तोड़वा दीजिए और मेरी मदद कर दीजिए किसी तरीके से मैं उस ताल्लुक को तोड़वा सकूं, ठीक है ना? अल्लाह ताला से मदद मांगनी होती है। यानी ये बजाय तो बड़ा कहे हाँ भी ये तो हम करेंगे, लेकिन नहीं, हम ये नहीं करते। क्यों? इसलिए कि ना हम इस बात को समझ नहीं पाते हैं कि असल चीज निस्बत है, असल चीज निस्बत है। हम ये बात नहीं समझते, ठीक है ना? हम समझते हैं कि अमल करना असल चीज है, ठीक है? अमल करना असल चीज है, हम इसको असल समझते हैं, तो इस वजह से ना बच्चे के पीछे पड़े होते हैं। अमल करो, नमाज मस्जिद जाया करो, ये किया करो, वो किया करो, ये ना क्या करो, ये ना क्या करो, ठीक है? हम उसको ना अमल अमल की बहुत यानी उसके पीछे लग करके ना उससे अमल करवाने की कोशिश कर रहे होते हैं, ठीक है? लेकिन हम ये नहीं समझते कि ये बेचारा अमल कर नहीं सकता। जब तक इसका ताल्लुक नहीं टूटेगा ना बेअमलों के साथ जो ताल्लुक बनाया हुआ है, जब तक वो ताल्लुक नहीं टूटेगा ये अमल नहीं कर सकता, क्योंकि असल चीज निस्बत है, ठीक है ना? जिससे इसने निस्बत बनाई हुई है ये वैसे ही बन बन के रहेगा, ठीक है? तो अब जब हमारी निगाह में نسبت کی اصل اہمیت آ جائے گی نا, تو اب ہم نسبت پہ محنت کرنا شروع کریں گے, ٹھیک ہے, کہ اس کا نسبت وہاں سے ختم ہو. اب نسبت ختم کرنے کے لیے آپ کو کیا کرنا ہوگا, اللہ تعالیٰ سے دعا کرنے کے بعد کیا کرنا ہوگا, آپ کو اس نسبت کی جو کہ اس نے بنائی ہوئی ہے نا فاسق فاجر لوگوں کے ساتھ, اس نسبت کی برائیاں اس کے سامنے رکھنی ہوں, ٹھیک ہے, اس نسبت کی برائیاں, تاکہ وہ ان سے نفرت کرنا شروع ہو جائے. اس کے سامنے برائیاں کھل کے, اب وہ اس وقت آپ سے تسلیم نہیں کرے گا کہ ہاں میرے دوست برے ہیں, اس وقت ہی مانے گا, لیکن اگر ان دوستوں کی برائیاں آپ ان کے سامنے رکھیں گے نا, تو اس کے ذہن کے اندر نا ایک چھوٹا سا ایک گوشہ کریٹ ہو جائے گا کہ اچھا یہ برائی بھی تو یہ چیز برائی ہے, یہ چیز جو ہے وہ میرے لیے اچھی نہیں ہے, ٹھیک ہے نا. تھوڑا سا نا تھوڑا تھوڑا کر کے اس کے ذہن کے اندر یہ بات آنی شروع ہوگی کہ میں جن لوگوں کو اپنا مخلص دوست سمجھ رہا ہوں, جن لوگوں کو میں اپنا خیر خواہ سمجھ رہا ہوں, جن لوگوں کے ساتھ رہنا میں اپنی کامیابی سمجھ رہا ہوں, ایسا نہیں ہے, وہ میرے مخلص نہیں ہے, وہ میرے خیر خواہ نہیں ہے, ان کے ساتھ رہنا میرے لیے کامیابی نہیں ہے, ٹھیک ہے. آہستہ آہستہ نا اس کے ذہن کے اندر ڈینٹ پڑنا شروع ہوگا, ٹھیک ہے نا, تب کہیں جا کر کے نا وہ اس دوستی سے پھر ہلکا ہلکا کٹنا شروع ہوگا, ہلکا ہلکا ٹوٹنا شروع ہوگا, ٹھیک ہے نا. اور یہ اس کا ادھر سے ٹوٹنا جو ہے نا یہ لازمی ہے اس کے لیے, جب تک یہ ادھر سے ٹوٹے گا نہیں اس وقت تک یہ نیکوں سے جڑ نہیں سکتا, اس وقت تک یہ نیکوں سے جڑ نہیں سکتا, ٹھیک ہے. تو یہ نسبت اصل چیز ہوتی ہے, جدھر بن گئی بندہ ویسے ہی بن کے رہ جاتا ہے. اگر نیکوں کے ساتھ بن گئی بندہ نیک بن کے رہتا ہے, اگر بروں کے ساتھ بن گئی وہ برا بن کر کے رہتا ہے. آپ پھر جو ہے نا وہ اعمال نہیں کروا سکتے دوسرے, یعنی نسبت بنی ہوئی ہے نیکوں کے ساتھ اور آپ چاہ رہے ہیں کہ وہ برے عمل کرے, نہیں وہ نہیں کرے گا برے عمل, ہے نا, کیونکہ اس کی نیکوں کے ساتھ نسبت بنی ہوئی ہے. اسی طریقے سے اس کی نسبت جو ہے وہ بروں کے ساتھ بنی ہوئی ہے اور ادھر آپ پیچھے لگی ہوئی ہیں ڈنڈا لے کر کے اس کے پیچھے پڑی ہوئی ہیں, مسجد جاؤ یہ کرو وہ کرو نیکوں کے اعمال کرو. وہ کیسے کرے بھائی نیکوں کا عمل, اس کی تو دوستی لگی ہوئی ہے ادھر برے لوگوں کے ساتھ, ٹھیک ہے. تو اس دوستی کو اصل سمجھیں, اصل چیز یہ دوستی ہی ہے. اچھا آگے فرماتے ہیں کہ ان دونوں روایتوں میں کوئی تضاد نہیں ہے, یعنی یہ جو عطا بن ابی رباح رحمۃ اللہ علیہ والی جو روایت تھی اور اس سے پہلے جو ابن عباس سلطان سے جو منقول روایت تھی ہجرت والوں کے بارے میں, تو کہتے ہیں کہ ان دونوں میں کوئی تضاد نہیں ہے, ایک دوسرے کو یہ کانفلکٹ نہیں کر رہی ہیں, دونوں ہی اس آیت کا سبب نزول ہو سکتی ہیں, کیونکہ اللہ کا فرض خواہ ہجرت ہو یا جہاد, جو بیوی اور اولاد فرض کی ادائیگی میں مانے ہوں وہ اس کی دشمن, جو بھی فرض, ٹھیک ہے, چاہے ہجرت والے فرض کی ادائیگی میں رکاوٹ بن رہے ہو بیوی بچے تو وہ بھی دشمن ہے, اور اگر کوئی جہاد کی ادائیگی میں رکاوٹ بن رہے ہو تو وہ بھی دشمن ہے. تو قرآن کی آیتیں جو ہے نا وہ اکثر یعنی اکثر تو خیر نہیں کہہ سکتے, لیکن ایسا بھی ہوا ہے کہ ایک ہی آیت جو ہے وہ ملٹیپل اوکیجنز کے اوپر نازل ہوئی, یعنی پہلے بھی نازل ہو چکی تھی دوبارہ نازل ہوئی کسی اور اوکیجن کے اوپر, پھر ایک اور دفعہ نازل ہوئی کسی اور اوکیجن کے اوپر. تو اس طریقے سے نا ایک ہی آیت کے ایک سے زیادہ سبب نزول بن جاتے ہیں. اچھا وَإِن تَعْفُوا وَتَصْفَحُوا وَتَغْفِرُوا فَإِنَّ اللَّهَ غَفُورُ الرَّحِيمُ, سابقہ آیت میں جن کے بیوی بچوں کو دشمن قرار دیا ہے ان کو جب اپنی غلطی پر تنبہ ہوا تو ارادہ کیا کہ آئندہ اپنے اہل و عیال کے ساتھ سختی اور تشدد کا معاملہ کریں گے, ٹھیک ہے, کیونکہ بیوی بچوں کی بات ہو رہی تھی جو کہ ان کے ماتحت ہوتے ہیں, ٹھیک ہے. تو جب ان کو اس بات کا احساس ہو گیا کہ بھئی ہاں واقعی بیوی بچے جو ہے میرے ساتھ دشمنی کر رہے تھے, تو اب ظاہر ہے دل کے اندر ایک آتا ہے کہ اچھا ٹھیک ہے میں ان کو ذرا ان کی ٹھکائی کرتا ہوں, ان کو ذرا یعنی سیدھا کرتا ہوں میں ان کو مار مار کر کے, ٹھیک ہے. تو اللہ تعالیٰ نے اس کا علاج کیا کہ نہیں ایسا مت کرنا, ٹھیک ہے. تو اس پر آیت کے اس حصے میں ارشاد نازل ہوا کہ اگرچہ ان بیوی بچوں نے تمہارے لیے دشمن کا سا کام کیا کہ تمہیں ادائے فرض سے مانے ہوئے, مگر اس کے باوجود ان کے ساتھ تشدد اور بے رحمی کا معاملہ نہ کرو بلکہ عفو درگزر اور معافی کا برتاؤ کرو, تو یہ تمہارے لیے بہتر, ٹھیک ہے, کیونکہ اللہ جل شانہ کی عادت بھی مغفرت اور رحمت کی ہے, ٹھیک ہے. دیکھیں اللہ تعالیٰ کی کریمی اور رحیمی کہ یہ نہیں کہہ رہے کہ بھائی وہ تو تمہارے دشمن تھے نا تو اب ان کے ساتھ تم دشمنوں والا معاملہ بھی کرو بلکہ ان کو معاف کر دو, ٹھیک ہے, کیونکہ ہے تو بہرحال تمہارے اپنے نا, ٹھیک ہے, تمہارے اپنے گھر والے ہیں تمہارے اپنی اولادیں ہیں, تو ان کی وجہ سے اپنے عمل کو خراب نہ کرو لیکن ان کے اوپر تم جو ہے نا وہ اس طرح سے تشدد بھی نہ کرو. بلکہ وہی بات ہے جیسے آپ نے کسی نے فرمایا بھی تھا کہ پیار کے ساتھ ان کو سمجھاؤ اور ان کو نیکی کی طرف لانے کی کوشش کرو. گناہگار بیوی بچوں سے بیزاری اور بغض نہیں چاہیے. کوئی انمیوٹ ہوا ہوا ہے تو کہہ رہے ہیں کہ یعنی شرعی مسئلہ اس میں یہ بنتا ہے کہ علماء نے اس آیت سے استدلال کیا کہ اہل و عیال سے کوئی کام خلاف شرع بھی ہو جائے تو ان سے بیزار ہو جانا اور ان سے بغض رکھنا یا ان کے لیے بد دعا کرنا مناسب نہیں ہے. یعنی یہ نہیں کرنا چاہیے بالکل بھی نا, کیونکہ جب اگر ان کا کوئی نقصان ہوگا تو اس نقصان کا اثر جو ہے نا وہ ایک تو یعنی ظاہر ہے ان کی زندگی برباد ہو جائے گی, آخرت برباد ہو جائے گی, ٹھیک ہے, لیکن آپ کے اوپر بھی تو اس کا اثر پڑے گا نا, کیونکہ آپ ان کے ساتھ رہ رہے ہیں نا, ٹھیک ہے. تو کبھی بھی نا اپنے ساتھ رہنے والوں کے, حتیٰ کہ آپ خواتین ہیں تو آپ کو یہ کہوں گا کہ اپنے شوہروں کے لیے بھی کبھی بد دعا نہیں کیجیے گا, ٹھیک ہے, چاہے وہ کچھ بھی کر رہے ہو نا تو ان کے لیے بد دعا نہ کریں, ان کے لیے دعا کریں, ٹھیک ہے, ان کی ہدایت کے لیے دعا کریں اور اپنے عمل کو مضبوط بنانے کی محنت کریں, اپنے آپ کے اوپر محنت کریں, ٹھیک ہے. تو یہ دونوں چیزیں مل کر کے نا, ایک تو آپ کی دعا ان کے لیے, دوسرا اپنے اوپر محنت, یہ دونوں چیزیں جب مل جاتی ہیں نا تو معجزے رونما ہو جاتے ہیں. یعنی ایز اے میٹر آف سینگ, معجزہ تو ویسے نبی کے ہونے پر کوئی کام ہوتا ہے تو اس کو معجزہ کہتے ہیں, کہنے کرامتیں نمودار ہو جاتی ہیں, کرامتیں آ جاتی ہیں, ٹھیک ہے, ہو جاتی ہیں, ٹھیک ہے. یہ دعا دوسرے کے لیے دعا اور اپنے اوپر محنت, ٹھیک ہے, بڑے سے بڑا مسئلہ حل ہو جاتا ہے. اللہ تعالیٰ نے حل کرنا ہوتا ہے نا بھائی, بڑا مسئلہ ہمارے لیے ہے نا, اللہ کے لیے کوئی تھوڑی بڑا مسئلہ ہے. لیکن ہم یہ دونوں چیزیں جو ہے نا وہ اصل میں وہی ہوتا ہے کہ ہمارے ان دونوں کاموں کے اندر ہی جو ہے وہ بہت نقص ہوتا ہے, اس وجہ سے جو ہے نا وہ ہمارے مسئلے پھنسے رہتے ہیں اور پھنسے کے پھنسے رہتے ہیں, ٹھیک ہے. تو اپنے اوپر محنت کرنے کا مطلب پھر جو پیچھے کافی دیر تک آپ کو ایک بات سمجھائی ہے وہ کیا ہے, اپنے اوپر محنت کا مطلب کیا ہے, آپ سے کوئز کریں. ویسے مجھے ڈر ہے کہ کوئی بھی جواب نہیں دے سکے گا, لیکن پھر بھی اچھی امید رکھتے ہوئے آپ سے سوال کرتا ہوں کہ اپنے اوپر محنت کرنے کا مطلب کیا ہے. جو اتنی دیر تک آپ سے بات کری ہے اس کی روشنی میں جواب چاہیے کہ اپنے اوپر محنت کا مطلب کیا ہے. جی anyone? جی ماشاءاللہ, اپنی نسبت پہ محنت کرنا, اپنی نسبت مضبوط کرنا, اپنے اعمال صحیح کریں. بالکل غلط جواب, بالکل غلط جواب, ٹھیک ہے. اور پلیز اس بات کو ذرا سمجھنے کی کوشش کریں, اعمال صحیح کریں, اتنا اچھا جواب لگتا ہے یہ. اور باقی سارے بھی میرا مجھے بدگمانی آپ سے یہ ہے کہ آپ سب بھی یہی سوچ رہے ہیں, ہاں اعمال صحیح کرنا, ٹھیک ہے, تو کسی ایک کا قصور نہیں ہے, کوئی ایک جو جس نے جواب دیا ان کو خالی قصوروار نہیں ٹھہرا رہا, سب کا ہمارا کانسیپٹ یہ بنا ہوا ہے نا, ہمارا کانسیپٹ یہ بنا ہوا ہے کہ اعمال درست کرنا, ٹھیک ہے, یہ ہے اپنے اوپر محنت کرنا, ٹھیک ہے. اور اعمال سے ہم مراد کیا لیتے ہیں, مصلے کے اعمال, ٹھیک ہے, اور پڑھنے کے اعمال, ان کو ہم سمجھتے ہیں, ٹھیک ہے, یہی اعمال ہیں بس. ہم جو ہے نا نسبت درست کرنے کو بھی اگر عمل میں شامل کر لینا, نسبت مضبوط کرنے کو بھی اگر عمل میں شامل کر لینا تو پھر یہ جواب صحیح ہوگا, عمل درست کرنا, ٹھیک ہے, کیونکہ نسبت عمل کے اندر شامل کر لیا اب ہم نے, ٹھیک ہے. تو اس بات کو سمجھنے کی کوشش کریں کہ اصل چیز جو ہوتی ہے وہ نسبت کی مضبوطی ہوتی, عمل کی مضبوطی نہیں ہوتی, ٹھیک ہے. تو نسبت مضبوط کیسے ہوگی, اب یہ ایک الگ, یہ نیکسٹ کوشچن ہے کہ نسبت کیسے مضبوط کریں, تو اس کا جواب آپ نے دے دیا, اطیع اللہ و اطیع رسول, ٹھیک ہے. اور اطیع اللہ و اطیع رسول, اب بات وہی آ گئی کہ اس کے بھی تو دو انٹرپریٹیشن ہے نا, اطیع اللہ و اطیع رسول کے دو اس کے مفہوم بن سکتے ہیں. ایک مفہوم یہ ہے قرآن کو اٹھاؤ اور اطیع اللہ کر لو, اور اطیع رسول کا مطلب کیا ہے, حدیث کو اٹھاؤ اور جتنی کتابوں میں حدیثیں لکھی ہوئی ہیں ان ساری کتابوں کو اٹھاؤ اور اطیع رسول کر لو, ٹھیک ہے نا. اطیع اللہ اور اطیع رسول کا ایک انڈرسٹینڈنگ یہ ہے کہ کتابوں کو اٹھاؤ چاہے وہ قرآن والی کتاب ہو چاہے وہ حدیث والی کتاب ہو، اور ان کی اطاعت کرنا شروع کر دو تو تمہاری نسبت مضبوط ہو جائے گی. لیکن نہیں، یہ غلط ہے، بالکل غلط ہے یہ، ٹھیک ہے؟ کیونکہ اطیع اللہ و اطیع الرسول جو ہے وہ بتانے والے علماء کرام ہوتے ہیں، ٹھیک ہے؟ تو اٹ آل بوائلز ڈاؤن ٹو علماء سے جڑو اور علماء کی اطاعت کرو، ٹھیک ہے؟ تو اطیع اللہ و اطیع الرسول بھی جو ہے نا، یہ بھی علماء کی اطاعت ہی ہوتی ہے اصل، ٹھیک ہے؟ تو اپنے اوپر محنت کرنے کا مطلب ہے اپنی نسبت پر محنت کرنا، ٹھیک ہے؟ جب نسبت کمزور ہوتی ہے تو پھر عبادتیں کام نہیں آتی، ٹھیک ہے؟ اسی وجہ سے نا نبی علیہ الصلوۃ والسلام نے ہمیں ایسے واقعات سنائے کہ جس کے اندر ایک شخص 70 سال تک عبادت کرتا رہا، ہر ایک سے ہٹ کٹ کر عبادت کرتا رہا، لیکن اس کا خاتمہ کفر کے اوپر ہوا. بلم باعور 400 سال تک عبادت کرتا رہا، 400 سال تک، لیکن اس کا خاتمہ کتے سے زیادہ بدتر ہوا. اور قرآن کے اندر اللہ تعالیٰ نے اس واقعے کو رکھ چھوڑا، ٹھیک ہے؟ تو اگر ہماری اعمال سے مراد جو ہے وہ یہ اعمال ہے نا، عبادتوں والے اعمال، تو ان کی کوئی گارنٹی نہیں ہے، کچھ نہیں ہے ان کی گارنٹی، ٹھیک ہے؟ آپ کتنے سالوں کرتے رہے ہیں ساری چیزیں، کوئی ان کی گارنٹی نہیں ہوتی کہ خاتمہ بھی خیر کے اوپر ہوگا. تو اس وجہ سے نسبت کی جو مضبوطی ہے وہ اصل چیز ہے، پھر اس نسبت کی مضبوطی کے تحت جو آپ کو اعمال بتائے جا رہے ہوتے ہیں ان اعمال کو کرنا ہوتا ہے، ٹھیک؟ تو ان اعمال کو کرتے رہتے ہیں تو نسبت اور مضبوط ہوتی جاتی ہے، اور مضبوط ہوتی جاتی ہے، اور مضبوط ہوتی جاتی ہے. لیکن اگر کوئی کتاب اٹھا کر کے اعمال کرنے کی کوشش کرتا ہے نا، تو اس کی نسبت کس سے مضبوط ہوگی بھائی؟ کاغذ کی کتاب کے ساتھ مضبوط ہوگی؟ نہیں، کاغذ کی کتاب کے ساتھ بھی کوئی مضبوط مضبوط نہیں ہوتی، ٹھیک ہے؟ تو اپنے اوپر محنت کریں اور دوسروں کے لیے دعا کریں، اللہ تعالیٰ سارے مسئلوں کو حل فرما دیں گے. ہاں، وہ پھر نفس اور شیطان کے ساتھ نسبت مضبوط ہو رہی ہوتی ہے. جب انسان کتابوں کے ذریعے سے عمل کرنے کی کوشش کرتا ہے نا، تو پھر نفس اور شیطان جو ہے نا وہ پھر ٹیچر بن جاتے ہیں اس کے، ٹھیک ہے؟ تو پھر وہ کتاب تو وہ پڑھ رہا ہوتا ہے اللہ کی، لیکن ٹیچر کون بن جاتا ہے اس کا؟ شیطان، ٹھیک ہے؟ تو وہ خالی کتاب کے اللہ کی کتاب ہونے سے پھر فائدہ نہیں ہو رہا ہوتا، ٹیچر جو ہوتا ہے وہ شیطان بن جاتا ہے، اور پھر اس کتاب اللہ کے ذریعے سے وہ اس کے اندر جو ہے نا وہ دوسری چیزیں پیدا کرتا ہے، ٹھیک ہے؟ اس کو گمراہی کے راستے پہ ڈالتا ہے کہ نہیں نہیں اس آیت کا مطلب جو مولانا صاحب بتا رہے ہیں نا وہ کو تھوڑی ہے، بلکہ یہ تو دیکھو صاف صاف لکھا ہوا ہے، اس کا مطلب تو یہ ہے، ٹھیک ہے؟ تو وہ کہتے ہیں ہاں اچھا، اصل میں تو مطلب مجھے سمجھ میں آیا ہے، 1400 سال تک جو ہے نا یہ سارے لوگ ہیں وہ غلط مطلب سمجھ رہے تھے، اصل مجھے ابھی مطلب سمجھ میں آیا ہے، اور میری عقل نے جو ہے نا وہ مجھے کیا زبردست مطلب سمجھایا ہے، ٹھیک ہے؟ تو یہ بندہ کتاب اللہ پڑھتے ہوئے گمراہ ہو گیا، ٹھیک ہے؟ تو ٹیچر از دا موسٹ امپورٹنٹ تھنگ. نبی علیہ الصلوۃ والسلام جو تھے وہ ٹیچر بن کر کے اس دنیا میں آئے تھے، ٹھیک ہے؟ بعثت معلما. تو معلم اگر صحیح ہوگا تو آپ کا معاملہ صحیح ہوگا، اور اگر آپ کا معلم ہی جو ہے نا وہی جو ہے وہ شیطان بنا ہوا ہے، تو پھر آپ کو کوئی سی بھی اٹھا کے کتاب دیکھ لیں، آپ نے لائن پر نہیں آنا ہے پھر اس کے بعد، ٹھیک ہے؟ تو آگے فرمایا انما اموالکم و اولادکم فتنہ. فتنہ کے معنی ابتلاء اور امتحان کے ہیں. مراد آیت کی یہ ہے کہ مال و اولاد کے ذریعے اللہ تعالیٰ انسان کی آزمائش کرتا ہے کہ ان کی محبت میں مبتلا ہو کر احکام و فرائض سے غفلت کرتا ہے، یا محبت کو اپنی حد میں رکھ کر اپنے فرائض سے غافل نہیں ہوتا، ٹھیک ہے؟ تو آپ لوگوں کو فتنے کے مختلف معنی سارے میں لکھوا دیے تھے یا وہ کسی اور کلاس میں لکھوائے تھے شاید؟ ہاں یا نہ میں مجھے جواب دے دیں، تو اگر نہیں لکھوائے تھے آپ لوگوں کو تو آپ لوگ لکھ لیں. نہیں، آپ کا جواب معتبر نہیں ہے کیونکہ آپ دوسری کلاس میں بھی ہوتی ہیں، تو جو خالی اس کلاس میں ہوتی ہیں نا وہ بتا دیں، خصوصاً جنہوں نے مجھ سے پوچھا تھا وہ بتا دیں. اچھا لکھوا دیا تھا، ٹھیک ہے؟ وہ جو چار معنی ہوتے ہیں فتنے کے، ٹھیک ہے؟ تو فتنے کے چار معنی ہوتے ہیں، جیسے کہ لفظ ہدایت کے تین معنی ہوتے ہیں، ٹھیک ہے؟ تو اسی طرح لفظ فتنے کے چار معنی ہوتے ہیں. یہاں پر ان میں سے کون سا والا معنی مراد ہے؟ ابتلا اور آزمائش، امتحان، ٹھیک ہے، ٹیسٹ. تو مال و اولاد انسان کے لیے بڑا فتنہ ہے. حقیقت یہ ہے کہ مال و اولاد کی محبت انسان کے لیے بڑا فتنہ اور آزمائش ہے. انسان اکثر گناہوں میں، خصوصاً حرام کمائی میں، انہی کی محبت کی وجہ سے مبتلا ہوتا ہے. ایک حدیث میں ہے کہ قیامت کے روز بعض اشخاص کو لایا جائے گا، اس کو دیکھ کر لوگ کہیں گے، یعنی ان کو دیکھ کر لوگ کہیں گے کہ اکلا عیالہ حسناتہ، یعنی اس کی نیکیوں کو اس کے عیال نے کھا لیا. ٹھیک ہے، عیال مطلب اہل و عیال، ٹھیک ہے، یعنی اس کے گھر کے افراد. ایک حدیث میں حضرت صلی اللہ علیہ وسلم نے اولاد کے بارے میں فرمایا، مبخلتم مجبنتن، یعنی یہ بخل اور جبن، یعنی نامردی اور کمزوری کے اسباب ہیں. ٹھیک ہے، یعنی اولاد جو ہے نا وہ انسان کے لیے یعنی اس کے اندر نا پھر اولاد کو دیکھ کر کے جو ہے نا وہ یعنی دل نہیں چاہتا اس دنیا کو چھوڑنے کا. ٹھیک ہے، کیونکہ اولاد ایسی آنکھوں کی ٹھنڈک ہوتی ہے، اور ایسا ان کے ساتھ جو ہے وہ انسان کو قلبی تعلق ہو جاتا ہے کہ پھر وہ آخرت والا تعلق اس کا کمزور ہونا شروع ہو جاتا ہے. ٹھیک ہے، یہ ایک جنرل بات ہے. ٹھیک ہے، یہ کامل ایمان والوں کے ساتھ تو آبویسلی ایسا نہیں ہوتا، لیکن بلکہ اس کو یہ بھی کہہ سکتے ہیں کہ عمومی طور پر انسانوں کے ساتھ ایسا ہوتا ہے. ٹھیک ہے، کہ جو دنیا کی آسائشیں ہوتی ہیں اور نرمیاں اور محبتیں ہوتی ہیں نا، تو وہ پھر ان کے لیے یعنی دنیا سے محبت کا سبب بن جاتی ہیں، اور ظاہر ہے پھر دنیا سے محبت ہو جائے تو پھر کون اس دنیا کو چھوڑنا چاہے گا. اور دوسری بات اس کی یہ ہے، یعنی دوسری ایکسپلینیشن کی اس کی یہ ہے کہ یہ انسان کی طبیعت میں ہے. ٹھیک ہے، کہ طبعی طور پر ہر انسان، چاہے وہ برا ہو چاہے وہ نیک ہو، وہ دنیا کی ان نعمتوں سے محبت کرتا ہے، خصوصاً اولاد. تو اولاد سے محبت بھی جو ہے یہ ایک طبعی محبت ہے. ٹھیک ہے نا، اس کا تعلق آپ کی پرہیزگاری اور تقویٰ کے ساتھ نہیں ہے کہ جتنا متقی ہوں گے اتنا اولاد سے کم محبت کریں گے، نہیں، بلکہ ہمارے دین کے اندر تو الٹا ہے کہ جتنا متقی ہوں گے اتنا اولاد سے زیادہ محبت کریں گے. ٹھیک ہے، فرق صرف اتنا ہوتا ہے کہ جو متقی نہیں ہوتا وہ اولاد کی محبت کو اللہ، اس کے رسول اور جہاد کی محبت پر فوقیت دینا شروع ہو جاتا ہے، اور جو متقی ہوتا ہے وہ بھی اولاد سے ٹوٹ کے محبت کرتا ہے، لیکن اللہ، رسول اور جہاد فی سبیل اللہ سے زیادہ نہیں کرتا. بس یہ فرق ہے. ٹھیک ہے، تو ایک طبی چیز ہے کہ بھئی جب اولاد سے محبت ہو جاتی ہے تو پھر انسان کے نا ذرا جو عزم و حوصلے ہوتے ہیں، وہ جیسے جوانی کے اندر بڑے بڑے وہ ان کے، اچھا میں جاؤں گا، میں کافروں سے لڑوں گا، میں یہ کروں گا، میں وہ کروں گا، پھر جب شادی ہو جاتی ہے، اولاد ہو جاتی ہے نا، تو پھر وہ ایسا کام میں مصروف ہوتا ہے اور ایسا ان کے ساتھ جو ہے وہ اس کا تعلق بنتا ہے کہ پھر وہ سارے وہ جو دعوے ہوتے ہیں نا وہ سارے کے سارے پھر ہوا ہو جاتے ہیں. ٹھیک ہے، تو یہ ایک طبیعی چیز ہے. تو دونوں طریقوں سے اس بات کو سمجھا جا سکتا ہے. اچھا، ایک تو یہ کہ جو یعنی جو دنیا دار لوگ ہوتے ہیں وہ ان چیزوں کی وجہ سے کمزور پڑ جاتے ہیں، یہ ایک انداز ہے اس کو سمجھنے کا. اور دوسرا انداز سمجھنے کا کیا ہے کہ ہر انسان ان کی وجہ سے کمزور پڑتا ہے. ٹھیک ہے، اچھا، تو اب اس کی ریزن کیا بتائی کہ ان کی محبت کی وجہ سے آدمی اللہ کی راہ میں مال خرچ کرنے سے رکتا ہے. ٹھیک ہے، کہ بھائی اگر سارا ادھر خرچ کر دیا تو پھر ان کے لیے کیا کروں گا میں، تو انہی کی محبت کی وجہ سے جہاد میں شرکت سے رہ جاتا ہے، جیسے اوپر ایک صحابی کا بھی ذکر فرمایا. بعض سلف صالحین کا قول ہے، العیال سوس الطاعات، یعنی عیال انسان کی نیکیوں کے لیے گھن ہے، جیسا گھن غلے کو کھا جاتا ہے یہ اس کی نیکیوں کو کھا جاتے ہیں. ٹھیک ہے، اب دیکھیں یہ جو پوائنٹ ہے نا، یہ جو چند پوائنٹس یہاں پر لکھے ہوئے ہیں، یہ کلاسیکل ایگزامپل ہے. کلاسیکل ایگزامپل کس بات کی؟ کتابوں سے دین حاصل کرنے کی. ٹھیک ہے، کہ دیکھیں ہم ایک کتاب پڑھ رہے ہیں نا، اب یہ کتاب جو ہے یہ تو ہماری ماشاءاللہ پسند والی کتاب ہے، ہم نے اس کو ساری تفاسیر کو چھوڑ کر کے ہم نے اس تفسیر کو جو ہے پسند کیا ہے کہ ہم اس تفسیر کو پڑھیں گے، اس سے ہمیں قرآن کی سمجھ حاصل ہوگی، اور بہترین تفسیر مفتی محمد شفیع رحمۃ اللہ علیہ نے کی ہے. ٹھیک ہے، لیکن اگر اس تفسیر کو بھی آپ اصلاحی تعلق کے بغیر پڑھیں گی، ٹھیک ہے، اس تفسیر کو بھی، بہترین تفسیر ہے 21ویں صدی والوں کے لیے، لیکن اس کو بھی اگر آپ اصلاحی تعلق کے بغیر پڑھیں گی تو گمراہ ہو جانے کا بہت خطرہ ہے، غلط بات سمجھ لینے کا اور غلط عمل کر لینے کا بہت بڑا خدشہ ہے. کیونکہ دیکھیں یہاں پہ لکھا ہوا ہے نا کہ عیال جو ہے وہ انسانوں کی نیکیوں کے لیے گھن ہے، حدیث ہی ہے نا یہ، یا کسی سلف صالحین کا قول ہے اور حدیث بھی اوپر لکھی ہوئی تھی. ٹھیک ہے، اب ایک صاحب جو ہیں وہ کتاب سے اپنا علم حاصل کرتے ہیں خالی، کوئی ان کا اصلاحی تعلق نہیں ہے، کوئی مشورے کے ساتھ نہیں چلتے ہیں، کوئی پوچھ کر کے نہیں چلتے ہیں، بس کتاب پڑھی اور اس کے اوپر عمل کرنے کی کوشش کرتے ہیں. تو اب یہ صاحب جو ہیں تو جب یہ تقوی پرہیزگاری کے راستے پہ آگے بڑھنے کی کوشش کریں گے تو اب تو ان کے دل میں وہی ہوگا کہ بھائی ہاں بیوی بچوں کے اوپر تو خرچ بھی نہیں کرنا چاہیے، ہے نا، کیونکہ بیوی بچوں کا خرچ جو ہوتا ہے وہ اللہ کے راستے میں خرچ کرنے کے راستے میں مانے ہو جاتا ہے، تو بیوی بچوں پہ خرچ نہیں کرنا چاہیے. ٹھیک ہے، اور دوسری چیز یہ کہ بھائی یہ لوگ تو جو ہے نا میرے دشمن ہیں اور ان کی وجہ سے جو ہے نا میرے اعمال خراب ہو رہے ہیں، تو اس وجہ سے جو ہے نا وہ میں یعنی اپنے اعمال بچاؤں اور ان کا اللہ مالک ہے نا، ان کا تو اللہ مالک ہے، میں اپنے اعمال بچاؤں کسی طریقے سے، میں نکل جایا کروں چلے کے اوپر، میں نکل جایا کروں جو ہے وہ اپنے شیخ، اپنا شیخ تو اگر ہوتا تو مسئلہ کوئی ہوتا، میں نکل جایا کروں کسی اور جگہ پہ، ٹھیک ہے نا، جہاں پہ جا کر میں عمل کر سکوں. ٹھیک ہے، تو اب ایسا شخص جو ہوگا پھر اس کے بیوی بچے جو ہیں وہ ان کا اپنا دین خراب ہوگا پھر بیوی بچوں کا. ٹھیک ہے، اور ظاہر پھر یہ یعنی افراط و تفریط کا شکار ہو جائے گا. اسی وجہ سے نا کتاب میں تو ہم نے پڑھ لیا، لیکن اگر اب کرنا کیا ہے، مجھے کیا کرنا ہے، میرے مخصوص حالات میں جن میں میں رہتا ہوں میں نے کیسے ان چیزوں کے اوپر عمل کرنا ہے، یہ تو شیخ ہی بتاتا ہے نا، یہ تو شیخ سے پوچھے بغیر یہ انسان کو نہیں سمجھ میں آ سکتا. ٹھیک ہے، تو یہ ایک کلاسیکل اگزامپل ہے کہ اگر آپ خالی کتاب پڑھ کر کے عمل کرنے کی کوشش کریں گے نا تو شیطان جو ہے وہ افراط و تفریط کا شکار کرے گا، یا تو جو ہے وہ کہے گا کہ نہیں نہیں یہ تو ہو ہی نہیں سکتا. ٹھیک ہے نا، بس چھوڑو چھوڑو یہ ساری باتیں جو ہے نا بس کتابی باتیں ہوتی ہیں، ان پہ کوئی عمل شمل تو کرنا ہی نہیں ہوتا. ٹھیک ہے، تو یہ ایک ایکسٹریم ہو گئی. دوسری ایکسٹریم کیا ہوگی کہ آپ خود سے عمل کرنے کی کوشش کرنا شروع ہو جائیں گے. ٹھیک ہے نا، اور اس کے اندر پھر آؤ دیکھا نہ تاؤ عمل کرنے کی کوشش کریں گے اور اس کی وجہ سے نقصان کریں گے. ٹھیک ہے، تو شیطان پھر افراط و تفریط کا شکار کرتا ہے کتاب سے علم حاصل کرنے والوں کو. ٹھیک ہے، اور اس کا مقصد پورا ہو جاتا ہے، یعنی بنی آدم کو نقصان پہنچانا. اچھا، فَاتَّقُوا اللَّهَ مَا اسْتَطَعْتُمْ، یعنی تقوی اختیار کرو مقدور بھر. جب آیت اتقوا اللہ حق تقاتہ نازل ہوئی، جس کے معنی یہ ہیں کہ اللہ سے ایسا تقوی اختیار کرو جیسا کہ اللہ کا حق ہے، اللہ کا حق. اب جو بات کو سمجھنے والے لوگ ہوتے ہیں، اللہ والے ہوتے ہیں یا عقل والے جو اپنی عقل کو استعمال کرنے والے لوگ ہوتے ہیں، جب وہ یہ بات سنتے ہیں نا کہ اللہ کا تمہارے اوپر جتنا حق ہے اتنا تقوی اختیار کرو، تو ان کے تو کیا اردو کا محاورہ ہوتا ہے، اوسان خطا ہو جاتے ہیں. اوسان خطا ہوتا ہے نا، آنکھوں تلے اندھیرا چھا جائے، رائٹ، بالکل ہی آپ سن ہو جائیں یہ بات سن کر کے، کیونکہ بھائی اللہ کا حق ہمارے اوپر کتنا ہے ہم تو تصور بھی نہیں کر سکتے اللہ کا ہمارے اوپر کتنا آتا ہے، ہم اللہ کے محتاج کتنے ہیں، کتنے ہیں، صرف دعائیں قبول ہونے کی حد تک کہ اللہ تعالیٰ ہماری دعائیں قبول کر لیتا ہے بس اس وجہ سے ہم اللہ تعالیٰ کے محتاج ہیں، نہیں، ہم اللہ تعالیٰ کے ایک ایک لقمے کے لیے محتاج ہیں، ایک ایک پانی کے گھونٹ کے لیے محتاج ہیں، ایک ایک سانس کے لیے محتاج ہیں ہم اللہ تعالیٰ کے. سب کچھ جو ہمارے پاس ہے، رائٹ، گھر، گاڑی، کپڑے، رشتہ دار، دوست، ماں باپ، اولاد، عزت، صحت، سب کچھ اللہ کی طرف سے ہے، تو اللہ کا کتنا حق بنتا ہوگا ہمارے اوپر، کوئی تصور کر سکتا ہے اللہ کا کتنا حق بنتا ہوگا؟ تو جب یہ آیت سمجھنے والے پڑھتے ہیں اس آیت کو کہ اتق اللہ حق تقاتہ، حق تقاتہ کا مطلب اللہ تعالیٰ کا جتنا حق ہے تمہارے اوپر اتنا تقوی اختیار کرو، پھر تو بندے کا یعنی ہوش و حواس خطا ہو جائیں اس کو سن کر کے. ٹھیک ہے، تو یہی معاملہ صحابہ کرام کے ساتھ ہوا، تو یہ بات صحابہ کرام کے اوپر بہت بھاری اور شاق ہوا کہ اللہ کے حق کے مطابق تقوی کس کے بس میں ہے بھائی، رائٹ، لیکن اللہ کا حکم بھی ہے تو اب کریں تو کیا کریں. اس پر یہ آیت نازل ہوئی جس نے بتلا دیا کہ اللہ تعالیٰ نے انسان کو اس کی طاقت اور مقدور سے زیادہ تکلیف نہیں دی ہے، جیسے لا یکلف اللہ نفسا الا وسعہا، یہ بھی اللہ تعالیٰ نے قرآن کے اندر رکھ چھوڑا ہے ہمارے لیے، تمہاری وسعت سے زیادہ ہم تمہارے اوپر بوجھ نہیں ڈالتے ہیں، تو اس کو فردر ایکسپلین کر دیا کہ فتق اللہ مستطعتم، کہ تقویٰ بھی اپنی طاقت کے مطابق واجب ہے. مقصد یہ ہے کہ حصول تقویٰ میں اپنی پوری توانائی اور کوشش کر لے تو اس سے اللہ کا حق ادا ہو جائے. ٹھیک ہے، یعنی اللہ تعالیٰ کا حق جو ہے وہ تو ہم کبھی بھی ادا نہیں کر سکتے، تو مطلب کیا بنا پھر اس کا کہ اگر تم اپنی استطاعت کے مطابق کر لو گے نا تو اللہ تعالیٰ اپنا باقی حق تمہارے اوپر چھوڑ دیں گے، اللہ تعالیٰ تمہیں اپنا حق معاف کر دیں گے. ٹھیک ہے، تم برابری نہیں کر سکتے اللہ تعالیٰ کے حق کبھی بھی، لیکن اللہ تعالیٰ اپنا حق معاف کر دیں گے. ٹھیک ہے، تو یہ بھی ایک کلاسیکل ایگزامپل ہے کہ قرآن کی تفسیر قرآن ہی سے. ٹھیک ہے نا، ورنہ حق کا تقاتی ہی والی آیت کو اگر آپ ایسے ہی پڑھ کر کے جو ہے وہ سمجھنے کی کوشش کریں پھر تو مارے گئے، پھر تو آپ وہی افراد و تفرید کا شکار ہوں گے، یا تو بالکل ہاتھ پیر چھوڑ کر کے بیٹھ جائیں کیونکہ بھئی میں تو حق ادا کر ہی نہیں سکتا، یا یہ کہ اس آیت کو اگنور کریں کہ بس بس یہ ایسی کہنے کی باتیں، ان کے اوپر عمل شمل کوئی نہیں ہونا ہوتا. ٹھیک ہے نا، تو جو مفسرین ہیں ہمارے اکابرین ہیں وہ ہماری رہنمائی کرتے ہیں کہ نہیں قرآن کی تفسیر جو ہے نا وہ قرآن ہی کی دوسری آیت سے کریں گے تو پتہ چلے گا کہ جتنی تمہاری استعداد ہے اتنی تم نے کرنی ہے، باقی حق اللہ تعالیٰ تمہیں معاف کر دیں گے. ٹھیک ہے، الحمدللہ ثم الحمدللہ تمت سورۃ التغابن للہ الحمدہ. اللہ تعالیٰ کی توفیق سے ہم نے سورۃ التغابن کی تفسیر وغیرہ پڑھنی، ترجمہ تفسیر پڑھنی ختم کری. اللہ تعالیٰ سے دعا ہے کہ بات جو کچھ کہی گئی اس کو ہمارے خلاف حجت بنانے کی بجائے ہمارے لیے خیر کا سبب بنائے، اور ہمیں اس پہ عمل کی حت المقدور توفیق عطا فرمائے. وآخر دعوانا ان الحمدللہ. السلام علیکم.